यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा कानूनविदहरूसँग छलफल। संविधान संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाउने तयारी। चालू आर्थिक वर्षमा नेपालको कुल गारस्थ उत्पादन 3.68% वृद्धि हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण। आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय र रूसी सीमा क्षेत्रमा भएको आक्रमणमा 4 जनाको मृत्यु। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 मार्फत संविधान संशोधनको औपचारिक गृह कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आज पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग छलफल गरेको छ। मन्त्री परिषदको 2082 चैत 16 गतेको निर्णय अनुसार गठित यस कार्यदलले वैशाख 10 गतेको बैठकको निर्णय बमोजिम परामर्श प्रक्रिया अगाडि बढ़ाएको हो। कार्यदलले सबै सरकारवाला संघको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ। कार्यदलले हिजो संविधान र कानूनविदहरूसँग गरेको छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो। संविधान संशोधनका लागि शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति विज्ञ मन्त्री हुने सांसद मन्त्री नहुने व्यवस्था मन्त्री परिषद गठन मन्त्रीको जवाबदेहिता निर्वाचन प्रणाली विदेशमा रहेका नेपालीको मताधिकार छलफलका विषयहरू हुनुपर्नेमा उहाँले प्रस्तुति दिनुभएको थियो। छलफलमा संविधानविद पूर्णमान साक्य डाक्टर विपिन अधिकारी राधेश्याम अधिकारी वरिष्ठ अधिवक्ताहरू गोविन्द शर्मा बन्दीले त्यसै गरी शम्भु थापा मीरा ढुङ्गाना र टीकाराम भट्टराईले सुझाव दिनुभएको थियो। सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौंदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक व्यतिथि अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रचलित कानून विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया शुरू गरेको छ। कार्यालयले हालसम्म विभिन्न मन्त्रालय अन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट 622 सरकारी सवारी साधन फिर्ता लिइसकेको छ। प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानूनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङले सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज भएको भेटमा द्विपक्षीय सम्बन्ध संसदीय सहकार्य विकास साझेदारी लगायतका विषयमा विचार आदान प्रदान भएको थियो। भेटका क्रममा सभामुख अर्यालले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीन विरूद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो। सभामुख अर्यालले वर्तमान सरकार विकास सुशासन भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताउनुभयो। खानेपानी मन्त्री निशा मेहताले अलपत्र परेका खानेपानी आयोजनालाई सक्रिय बनाउने प्रक्रिया सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री मेहताले अलपत्र परेका खानेपानी आयोजनाहरूको निरन्तर अनुगमन भइरहेको र आवश्यक बजेट व्यवस्थापनपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। मन्त्री मेहताले मेलम्ची खानेपानी आयोजनामा रहेका विभिन्न चुनौती समाधान गर्दै आयोजनालाई दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले 50% भन्दा बढ़ी प्रगति भएका राष्ट्रिय गौरवका आयोजनालाई स्पष्ट नीतिगत व्यवस्था र पर्याप्त बजेट विनियोजन गरी आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ़नुपर्ने सुझाव दिनुभयो। रूकुम पश्चिमको 8 बीचकोटमा जीव दुर्घटना हुँदा 13 जना घाइते भएका छन् भने 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 8 बीचकोट नगरपालिका 9 सुन्दरपानी नजिकै राडी बजारबाट घरती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो। डीएसपी पौडेलका अनुसार दुर्घटनामा परेर 13 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि 8 बीचकोट नगर अस्पतालमा लगिएको छ। बाँकेको नरेनापुर गाउँपालिका तीन स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा 13 घर गोठ जलेका छन्। फुसको छानो भएको बस्तीमा आगजनीबाट 9 घर र 4 गोठ गरी 13 घर गोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक गणेश राज उप्रेतीले जानकारी दिनुभयो। आगलागीबाट गहुँ, चामल, दाल लगायतका खाद्यान्न र लत्ता कपड़ा लगायत सम्पूर्ण सामान समेत जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले भोलि साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी सहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। भोलि सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मध्य प्रदेशका धनुषा र बाह्र तथा कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको विभागका मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहितको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम विश्वविद्यालयको 300 बिघा जग्गा अतिक्रमण भएको छ। विश्वविद्यालयको आंगिक क्याम्पस टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा जग्गा अतिक्रमण भएको सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार विनोद लेखकले जानकारी दिनुभयो। विक्रम सम्बत 2062 तत्कालीन टिकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि 380 बिघा जग्गा दिएको भए पनि क्याम्पसले 80 बिघा मात्रै भोग चलन गर्न पाएको छ। काठमाडौँ महानगरपालिकाले आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने जनाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै आधारभूत स्तर पूरा गर्न र यदि नभएमा छात्रावास बन्द गर्ने जनाएको छ। काठमाडौँको गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ। महानगरपालिका 9 अन्तर्गत सञ्चालन गरिएको उक्त अभियान हिजो रातिसम्म निरन्तर जारी राखी ठूला संरचना हटाउने कार्य सम्पन्न भएको महानगरले जनाएको छ। यसअघि शुक्रबार र आइतबार रातिसम्म सञ्चालन गरिएको भत्काउने कार्य अपूर्ण रहेपछि हिजो दिउँसोदेखि पुनः अभियान तीव्र पारिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी सीमा क्षेत्रमा आज भएको युक्रेनी ड्रोन आक्रमणमा 3 जनाको मृत्यु भएको छ। यस्तै रूसी आक्रमणले मध्य युक्रेनमा 1 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमणपछि आगलागी भएको जनाइएको छ भने तटीय शहर टुआप्सामा आगलागीका कारण बाक्लो कालो धुवाले स्थानीय आपतकालको समेत अवस्था सृजना भएको जनाइएको छ। युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा 3 जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गवर्नर ब्याचेस्लाव ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानले प्रस्तुत गरेको शान्ति प्रस्तावको समीक्षा थालेको छ। उक्त प्रस्तावमा युद्ध रोक्ने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय समेटिएका छन्। साथै इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता केही समयका लागि पछि सार्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
चालू आर्थिक वर्ष 2082-83 नेपालको कुल गारस्थ्य उत्पादन जीडीपीको वृद्धि दर उपभोक्ता मूल्यमा 3.85% रहने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा सरकारले 6% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले मंगलबार प्रकाशित गरेको विवरणमा जीडीपीको आकार 66 खर्ब रूपियाँ पुग्ने आकलन गरिएको छ। आर्थिक वर्ष 2081-82 अर्थतन्त्रको आकार 61.99 खर्ब रहेको थियो। यस वर्ष नेपालीको प्रति व्यक्ति आय 1,513 अमेरिकी डलर रहने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कले प्रति व्यक्ति आयमा खासै सुधार हुन नसकेको उल्लेख गरेको छ। गत आर्थिक वर्ष प्रति व्यक्ति आय 1,516 डलर बराबर रहेको थियो। डलरको सटै दरमा भएको वृद्धिका कारण यस वर्ष प्रति व्यक्ति आयमा केही गिरावट देखिएको तथ्याङ्क कार्यालयका निर्देशक दिनेश भट्टराईले बताउनुभयो। तथ्याङ्क अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय यस वर्ष 1535 अमेरिकी डलर रहने अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 को प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार जीडीपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च रहेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले राम्रो नाफा कमाएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा सुधार भएको देखिएको छ। यस अवधिमा नबिल बैंकले 6,76,00,000,000 रूपियाँ नाफा आर्जन गरी सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक भएको छ। त्यसै गरी कुमारी बैंकको नाफा 1,361.76% वृद्धि भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा मात्र 28,58,00,000 रूपियाँ नाफा कमाएको कुमारी बैंकले चालू आर्थिक वर्षमा 4,17,00,000,000 रूपियाँ नाफा आर्जन गरेको छ। समग्रमा 20 वाणिज्य बैंकहरूको कुल नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा 19.30% बढेर 49,21,00,000,000 रूपियाँ बराबर पुगेको छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटका लागि सरकार समक्ष सुझाव पेश गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मंगलबार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डाक्टर स्वर्णिम वागले समक्ष अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको हो। चेम्बरले बजेट निजी क्षेत्र मैत्री उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा जोड दिँदै आर्थिक स्थायित्व सुशासन र व्यवसाय मैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ। उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने र प्रक्रियागत सहजता सूचना प्रविधिमा कर छूट लगायतका सुझाव दिएको छ। चेम्बरको सुझाव ग्रहण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधारका विभिन्न कदम अघि बढ़ाइसकेको उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणमा सम्भव भएसम्म समेट्ने प्रतिबद्धता समेत जनाउनुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक निफ्टी 26.16 अंकले घटेर 2,770.26 को बिन्दुमा कायम भएको छ। मंगलबार 349 कम्पनीहरूका 1,40,13,167 किता शेयरहरू 6,52,80,78,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा अन्य समूह 0.73% बढ़ेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्।
नेपाली महिला क्रिकेट टोलीले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा तेस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले आयोजक रुवाण्डालाई 38 रनले पराजित गरेको हो। नेपालले दिएको 104 रनको लक्ष्य पछ्याएको रुवाण्डा 17.4 ओभरमा 65 रनमा अल आउट भयो। नेपालले 6 खेलमा 6 अंक जोडेको छ। अब नेपाल इटाली र भानुआतुसँग खेल खेल्नेछ। आईसीसी विश्वकप लिग टूमा नेपालले बुधबार ओमनसँग प्रतिस्पर्धा गर्दैछ। खेल किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुनेछ। अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमन बीच 8 पटक प्रतिस्पर्धा हुँदा ओमन हावी भएको देखिएको छ। 8 खेल मध्ये ओमनले 5 जित हात पारेको छ भने नेपाल 3 खेलमा विजयी भएको छ। यस आधारमा ओमन तुलनात्मक रूपमा बलियो देखिएको छ। शनिबार युएलाई पराजित गरेपछि 14 अंकसहित नेपाल 7 स्थानमै कायम छ। ओमन भने तालिकाको तेस्रो स्थानमा छ। उसले 25 खेल मध्ये 13 खेलमा जित निकाल्दै 29 अंक बटुलेको छ। बुधबारको खेलमा नेपाल मैदानमा प्रवेश गर्दै ओमनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। नेपाल रेड र नेपाल ब्लू टोलीबीचको एक दिवसीय श्रृंखला अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल रेडले रोमाञ्चक जित हात पारेको छ। पहिलो खेलमा 4 रनको जित निकालेको नेपाल रेडले मंगलबार 1 विकेटको जित निकालेको हो। नेपाल ब्लूले दिएको 224 रनको लक्ष्य नेपाल रेडले 39 बल बाँकी छँदा 9 विकेटको क्षतिमा पूरा गरेको हो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ब्लूले 50 ओभरमा 8 विकेट गुमाएर 223 रन बनाएको थियो। लगातार 4 खेलमा अपराजित रहँदै न्यू डायमण्ड स्पोर्ट क्लब 10 पीएम कप एनबीए महिला तथा पुरूष भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा मंगलबार भएको महिला तर्फको खेलमा विभागीय टोली एपीएफलाई 3-1 सेटमा पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो। न्यू डायमण्डले लिग चरणमा 1 खेल खेल्न बाँकी छ। अर्को खेलमा फाइनल समीकरणबाट बाहिरिसकेको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश विरूद्ध 3-0 सेटको एकपक्षीय जित हासिल गरेको छ।
अब मौसम। आज राति कोशी प्रदेशको धेरै स्थानहरू र मधेश बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना साथै हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा कानूनविदहरूसँग छलफल, संविधान संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाउने तयारी। चालू आर्थिक वर्षमा नेपालको कुल गारस्थ उत्पादन 3.68% वृद्धि हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण, आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय र रूसी सीमा क्षेत्रमा भएको आक्रमणमा 4 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।